नमस्कार, अन्तर संवादबाट सन्तोष रिग्मी। केही समय यता बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव टार्न सरकारले नेपाल आयल निगम मार्फत विभिन्न प्रयास अघि बढ़ाएको छ। त्यसक्रममा काठमाडौँ उपत्यकाका विभिन्न 5 स्थानबाट ग्यास बिक्री हिजोबाट शुरू गरिएको छ। अति आवश्यक परेका उपभोक्तालाई लक्षित गरी बिहान 10 साँझ 6 ग्यास बिक्री वितरण शुरू गरिएको हो। ग्यासको अभाव टार्न भइरहेको प्रयास लगायतका विषयमा आजको अन्तर संवादमा कुराकानी गर्नेछौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्र प्रसाद सुवेदी हामीसँग कुराकानीमा प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। प्रवक्ताज्यू
हजुर, यहाँ सबैलाई नमस्कार।
अब यो जुन ग्यासको अभाव देखिएको छ र कतिपय अवस्थामा चरम अभाव पनि भनिएको छ, सरकारले यसको व्यवस्थापन थालिसकेको छ, पछिल्ला प्रयासहरू के छन्?
यस्तो छ, अब ग्यासको चाहिँ जति भन्यो त्यति नपाएको अवस्था चाहिँ हो, तर अभावी चरम अभाव भन्न चाहिँ अलि मिल्दैन। तथापि जसलाई अप्ठ्यारो परेको छ उहाँहरूलाई वैकल्पिक व्यवस्था पनि हामीले मिलाउँदै अगाडि बढेका छौँ।
त्यसको व्यवस्थापन कसरी भइरहेको छ, जसरी काठमाडौँ उपत्यकाका विभिन्न?
अब यहाँलाई मैले साउन 20 पुर्याउँछु, जुन समयबाट हामीले अप्ठ्यारोमा परेका ग्राहकहरू उपभोक्ताहरूको हितको लागि चाहिँ क्युआरटी क्विक रेस्पोन्स टिम संयुक्त खालको यस्तो टिम बनाएर आयल निगममा त्यसलाई सञ्चालनमा ल्यायौँ। सोही दिनबाट साउन 20 टेकुबाट पनि हामीले चाहिँ त्यस्तो अप्ठ्यारोमा परेका व्यक्तिहरूलाई वैकल्पिक व्यवस्था पनि गर्दै आयौँ टेकु स्थित आयलिङ्गमको भवनबाट। र अहिले पछि आएर फेरि समीक्षा गर्दा के देखियो भने अझै पनि नियमित रूपमा उहाँहरू डिपो वा विक्रेताबाट लिन पाउन नसक्नुभएका ग्राहकहरूको लागि केही न केही सम्बोधन गर्नुपर्छ भन्ने छलफलको निष्कर्ष आइसके पछाडि हिजोको दिनबाट, अस्ति छलफल भयो, हामी हिजो चाहिँ आयल निगम सिडुकारले को समन्वयमा काठमाडौँका टेकु बाहेक 4 जम्मा जम्मी 5 चाहिँ वितरण गर्यौँ। र आज फेरि त्यो अनुभवको आधारमा अन्य स्थानमा पनि रोटेसन गर्ने हिसाबले काठमाडौँका 6 टेकु लगायतका र भक्तपुरको 1 गरेर 7 चाहिँ आज 31 फेरि वितरण गर्ने गरी तयारी भइरहेको यहाँलाई जानकारी गराउन चाहन्छु।
यो चाहिँ कति दिनसम्म जारी रहन्छ?
अहिलेलाई हामीले यो बिदाको दिनलाई टार्गेट गर्यौँ, शनिबार आइतबार होइन। अब यो खुला स्थानको कुरा, त्यहाँको चाहिँ उपलब्धताको विषयहरू पनि भयो होइन। अब फेरि आगामी दिनमा सम्भवतः बिदाको दिनमा पारेर स्थानीय तह सम्बन्धित जिल्ला प्रशासन कार्यालय को समन्वयमा चाहिँ तयारीमा हामीले यो काम अगाडि बढाउँछौँ। समस्या रहेसम्म, समस्या रहेन, सामान्य रूपमा प्राप्त भयो भने त यो चाहिँ फेरि वैकल्पिक व्यवस्था हो होइन, एउटा समानान्तर व्यवस्था गर्न जरुरी पनि दुःखै हुन्छ। अब तर अब अरू बिदाको दिन बाहेक अन्य दिन कहाँ हुन्छ भन्दा अब केही दिनलाई टेकुमा चाहिँ निरन्तर हुन्छ।
यसको खास समस्या चाहिँ के रहेछ? जस्तो अब यहाँहरूले वैकल्पिक व्यवस्था या व्यवस्थापन या समाधान यहाँहरू गइरहँदाखेरि जस्तो नियमित आपूर्ति नभएको हो कि, अथवा विक्रेताहरूले चाहिँ सही ढंगले वितरण नगरिदिएको, बिक्री नगरिदिएको हो कि, अथवा उपभोक्ताले बढी मौजदात राखेको हो कि?
अब यसलाई कसरी हेर्नुपर्छ भने अब सबैको ध्यान त मध्य पश्चिमको समस्यामा सधैँ गइरहेकै हुन्छ। त्यहाँको समस्या पूर्ण रूपमा समाधान त अहिलेसम्म भएको छैन। समस्या समाधान उन्मुख हुन्छ अनि फेरि कहिलेकाहीँ त्यहाँ आक्रमणका घटनाहरू सुन्नमा आउँछ। त्यसकारणले हामीहरूले चाहिँ अब ग्यासको प्रयोग गरिरहेछौँ, सबैका भान्सामा ग्यास चाहिन्छ भन्ने बित्तिकै ओहो ग्यास सिद्धिने पो हो कि भन्ने एउटा मनोविज्ञान त छँदैछ, त्यसलाई अस्वाभाविक मान्नु भएन। त्यसैले अब हामीले बेला बेलामा आश्वस्त गराउन त खोजेका छौँ। अहिले चाहिँ भारतबाट आउने अथवा आयात भएर आउने ग्यासको मात्रा घटेको छैन, बरु अस्ति असार जेठ वैशाखमा भन्दा मासिक रूपमा हेर्दाखेरि चाहिँ बढेकै छ। भइदियो के भने यसको खास कारणलाई केलाउँदाखेरि के भेटिन्छ भने चैत वैशाख जेठ असार यो 4 हामीले कम्प्लिटली के गर्यौँ, आधा सिलिन्डर प्रयोगमा ल्यायौँ। आधा सिलिन्डरको चाहिँ एउटा के रह्यो मनोवैज्ञानिक अवस्था भने हामीले झट्ट भर्न चाहेनौँ कि, चलेकै छ, पछि फुल भएपछि भरौँला भन्ने खालको मनोविज्ञान देखियो। त्यो देखिँदाखेरि त्यो आधाको अवधिमा त आयात हुने क्रम पनि घटेछ। हेर्नुहोस् है, अब आयात हुने मात्रा नै घटेर गयो भनेपछि अहिले साउनको सुरुबाट हामीले फुलमा गयौँ होइन, पुरै सिलिन्डर उपलब्ध गराउने सरकारले निर्णय गर्यो। अब के भइदियो भने तत्कालीन समयमा नभरिएका सिलिन्डर पनि अब भरिनेको लागि आउन थाले। सबैलाई त्यो भरौ लाग्यो नि त एकैपटक होइन, त्यस कारणले त्यो माग चाहिँ एकैपटक बढेको हो होइन। यो बाहिरबाट ग्यास नआएर अरू कारणले चाहिँ यो समस्या परेको होइन। अब यसलाई फेरि यसलाई अस्वाभाविक नमानेर यसलाई व्यवस्थापन गर्दै जानुपर्ने हुन्छ। यसलाई अझै एक महिना डेढ महिना फेरि अलिक सामान्य उताबाट आयातको मात्रा पनि बढिरहेको छ, हामीले अझै बढाउने पहल पनि गरेका छौँ कूटनैतिक माध्यमबाट। त्यो बढेर आउने क्रम हरेक दिन त्यसरी बढ्दै गएपछि के हुन्छ, बजारमा आउने भरिने जाने यो क्रम पनि बढ्छ, आयात पनि बढिरहेछ भनेपछि यो सामान्य हुने क्रममा जान्छ। केही दिन लाग्ला अथवा एकै महिना लाग्ला, तर चाहिँ यो सामान्य हुन्छ। त्यसैले अब यसमा नहातिहाल्नको लागि पनि सम्पूर्ण ग्राहक वर्ग अथवा उपभोक्ता वर्गमा पनि अनुरोध गर्न चाहन्छु। यो फेरि हामीले वैकल्पिक व्यवस्था गऱ्यौँ भन्दा छुट्टै मन्त्रालयले विभागले आय निगमले मात्रै गरेका विषय पनि होइन। यो गुनासो सुन्ने क्युआरटी लगायत यो सबै व्यवस्थापनमा ग्यास उद्योगीहरू होइन उहाँका डिपोहरूको पनि उत्तिकै सक्रियता रहेको हुनाले एउटा साझा अभियानको रूपमा अगाडि बढेको हो। र हामीले जहाँ जहाँ भनेका छौँ आजको लागि भनेको स्थान पनि म सर भन्न चाहन्छु, टेकु बाहेक चपली बुढा नीलकण्ठबाट, राधा स्वामी किर्तिपुरबाट, नयाँ बजार जुडो हल परिसरबाट, तारकेश्वर नगरपालिका परिसरबाट, चन्द्रागिरी नगरपालिका कार्यालयबाट र राष्ट्रिय क्षयरोग केन्द्र ठिमी भक्तपुरको चाहिँ एउटा स्थान राष्ट्रिय क्षयरोग केन्द्रबाट 11 बजेदेखि 5 बजेसम्म उपभोक्ताहरूले पाउने गरी र उहाँहरू आफ्नो पहिचान खोल्ने कुनै परिचय पत्र जस्तै नागरिकता वा राष्ट्रिय परिचय पत्र लिएर आउनु भए पछाडि पाउने गरी व्यवस्थापन गरेको पनि मैले जानकारी गराउन चाहन्छु। यो समस्या धेरै लामो समय जाँदैन, त्यसैले साह्रै नै अब आफ्नो चाहिँ पकाउने ग्यासै छैन भने त अब यसैको उहाँहरूलाई नै टार्गेट गरेको, अभावमा रहेका चाहिँ विद्यार्थीहरू, डेरामा बस्नेहरू, तल्लो वर्गका व्यक्तिहरूले चाहिँ यो सुविधा लिइदिनु हुनको लागि पनि म अनुरोध गर्न चाहन्छु।
जस्तो यो नागरिकता या राष्ट्रिय परिचय पत्र नै किन एउटा चाहिँ खाली सिलिन्डर बोकेर आउने मानिसलाई भन्ने प्रश्न पनि उठाइएको छ।
हजुर हजुर, यो त उठाउने विषय हो, तर हाम्रो पहिचान त जहिले सुकै जहाँ सुकै जुनसुकै सेवामा हामीले जोडेर हिँडेकै छौँ। नेपालीहरूलाई परिचय पत्रको कमी पनि छैन, हामीले एउटा सिङ्गल बनाउने भनेका छौँ, त्यसको यात्रा अझै बाँकी छ। त्यस कारणले यसलाई चाहिँ त्यस्तो बाधाको रूपमा नलिदिनुको लागि पनि म अनुरोध गर्न चाहेँ। हामीसँग केही न केही परिचय पत्र त छ त, त्यसको आधारमा हामीले अलिकति डुप्लिकेसन नहोस्, अरूले व्यावसायिक हिसाबले यसलाई चाहिँ दुरुपयोग नगरोस् भन्ने हिसाबले पनि हेर्न खोजिएको हो।
अब व्यावसायिक सन्दर्भमा कुरा गरिरहँदा केही समय अघि एउटा भनौँ न अलिकति विरोधाभास जस्तो के भयो भने यो चाहिँ केही ग्यास मौजदात राखिएको उद्योगका तर्फबाट अथवा चाहिँ होटलकै नामै लिएर भनौँ न एउटा होटललाई चाहिँ अलिक बढी ग्यास राखेको भन्ने खालका कुराहरू आए पछि यतिको ग्यास त्यत्रो ठूलो होटललाई त्यो सामान्य कुरा पनि हो, मौजदात राख्न सक्नेले त राख्दा हुन्छ भन्ने खालको कुराहरू पनि आयो। त्यसका विभिन्न कोणहरूबाट त्यसमा चाहिँ छलफलहरू भए, अब अहिले सामाजिक सञ्जाल छ, आफ्नो धारणाहरू मानिसहरूले राखि नै रहन्छन्। यसमा सरकारको दृष्टिकोण चाहिँ के हो?
यसमा थोरै प्रश्न पार्न चाहन्छु। यो के पनि हो भने अब भनौँ न आफैले भित्रैबाट बुझेर योभन्दा बढी चाहिन्थेन होला, यो बढी भएकोलाई मैले बाँडिदिन्छु बाहिर अथवा यसलाई उपलब्ध गराउँछु, जहाँ लाइन्छ त्यहाँ पुर्याउँछु भन्दा चाहिँ सम्बन्धित व्यवसायले सोचेर त्यस्ता घटनाहरू पनि भएका छन्। हेर्नु भाटबटेनी लगायत केही व्यावसायिक संस्थाहरूले आफ्नो आफूसँग भएको बढी जगेडा ग्यास बाँडेको पनि समाचार आएको छ। अब मैले कुनै फर्म विशेष होटल विशेषको नाम लिँदिन, मैले चाहिँ व्यावसायिक वर्गलाई के अनुरोध गर्न चाहन्छु भने हाम्रो मन्त्रालयको वा सरकारको कुनै पनि हालतले व्यवसाय नचलोस् होइन, व्यवसायलाई गाह्रो परोस् भन्ने छँदै नै छैन, तर कतै यो 2-4 दिन 1 हप्ताको लागि उहाँहरूले अलिकति घटाएर त्यो सञ्चय गरेको विषयलाई घटाएर वैकल्पिक व्यवस्था भनौँ न अब अहिले अप्ठ्यारोमा परेकोलाई चाहिँ सहयोग गर्ने गरी हात फैलाउनुहुन्छ भने त्यसको लागि पनि म विशेष अनुरोध गर्न चाहन्छु। धेरैसँग जस्तो छैन पनि होला, जोसँग एक्स्ट्रा छ होइन, अब म 7 दिनपछि लिन्छु भन्दाखेरि पनि हुन्छ भने 1 हप्ताको लागि त्यो चाहिँ सम्भावना हेरिदिनु होला भन्ने पनि आग्रह हो। हामीहरूले व्यवसाय वा उद्योगलाई अप्ठ्यारो पर्ने खालको हामीले काम गर्दैनौँ, किनकि हाम्रो मन्त्रालय उपभोक्ताको पनि हो, व्यवसायी उद्योगीको पनि हो, त्यसरी पनि हेर्छौँ। अब यसमा कतै अन्यल रहन गएको भए, मन्त्रालयको कारणले रहन गएको भए क्षमा प्रार्थी पनि छु, तर हाम्रो चाहिँ त्यो खालको मनसाय छैन।
अब यो मध्य पूर्वको जुन समस्या छ नि, अब यो समस्याले चाहिँ हामीलाई पार्न सक्ने प्रभाव हुन त हाम्रो त्यति धेरै स्टोरेज क्षमता छैन, भण्डारण क्षमता छैन, यद्यपि हामीलाई यतिको चाहिँ प्रभाव पार्न सक्छ, असर पार्न सक्छ, यो हामीले यति चाहिँ मिलाउन सक्छौ भन्ने खालका तयारीहरू हाम्रा के छन्, किनभने त्यो तयारी नभएका कारणले यो अवस्था आएको हो कि भन्ने खालका कुराहरू पनि छन्।
हजुर, अब यसमा हामीसँग छुट्टै भण्डारण गरेर राखिएका ट्याङ्कीहरू होइन धेरै नै त्यस्तो खालको अवस्था छैन। हामीसँग ग्यासको त भण्डार भनेकै भण्डारण भनेकै सिलिन्डर हो, भरिएका सिलिन्डर चाहिँ हाम्रो मौद्दात हुँदो रहेछ। त्यसैले भारतबाट आउने क्रममा त्यस्तो अवरोध भयो, रोकियो होइन, अथवा कुनै राजमार्गहरू नै अवरोध भएर रोकियो भने एउटा अर्को कुरा हो, नभए भारत सरकारले निरन्तर उपलब्ध गराएको र उहाँहरूकोमा आउन्जेल हामीले पाउने आश्वस्त उहाँहरूले गराउनु भएको छ होइन, थपेर पनि उपलब्ध भइरहेछ, त्यस कारणले त्यसमा चिन्ता मान्नुपर्ने छैन। तर दीर्घकालमा अब हाम्रो यो बस्ती यो यसको एलपी ग्यासको चाहिँ माग घट्नेवाला पनि छैन, किनभने अब एलपी ग्यास प्रयोग गर्ने पर्सेन्टेज त बढिरहेछ, ग्रामीण भूभागमा नि पुगिरहेछ होइन, ग्रामीण क्षेत्रमा नि पुगिरहेछ, हाम्रो सहरी जनसङ्ख्या पनि बढिरहेछ। त्यो हिसाबले यस्ता घटनाहरू हुँदाखेरि हाम्रो जस्तो भूपरिवेष्टित देशले कहीँ न कहीँ भण्डारणको व्यवस्थापन चाहिँ गर्नुपर्छ, यतापट्टि पनि सरकारले चाहिँ पाइला चाल्नुपर्छ भन्ने लाग्छ। यसै स्वरूप अब भारत सरकारकै पनि सहकार्यमा सरलाईमा त्यो खालको भण्डारण गर्ने भन्दा केही तयारीहरू पनि अगाडि बढेको छ, नबढेको होइन। यसलाई चाहिँ सर्टेन यति चाहिँ नभइ नहुने रहेछ, अथवा एक महिनाको लागि एक स्टक राख्नुपर्ने रहेछ भन्ने हिसाबले एउटा चित्त बुझ्दो खालको चाहिँ भण्डारण व्यवस्थापन सरकारले गर्छ। त्यसको लागि पनि हामीले चाहिँ भनौँ न आवश्यक सहकार्य अथवा सहयोग लिने यी क्रियाहरू पनि अगाडि बढ्छन्। तर मलाई यहाँनिर के भन्न मन लाग्यो भने अप्ठ्यारोको बेलामा सबभन्दा आवश्यकतामा रहेका व्यक्तिहरूलाई सहयोग गर्ने त हाम्रो सामाजिक मूल्य मान्यता पनि हो नेपाली, यो मूल्य मान्यताबाट पनि हामी चाहिँ अलिकति अभिप्रेत भएर अगाडि बढ्नुपर्छ होला। आफूसँग अलिकति एक्स्ट्रा छ दुई तिनवटा भने त्यो चाहिँ बाँडेर प्रयोग गर्ने कुराहरूलाई पनि हामीले महत्त्व दिनुपर्छ भन्ने लाग्छ एउटा कुरा। अर्को चाहिँ नेपालको आफ्नै ऊर्जा पनि छ नि, बिजुलीको उत्पादन अहिले बढेर गइरहेछ होइन, अब त्यो बिजुलीलाई प्रयोग गर्दाखेरि अब इन्डक्सन प्रयोग गर्दा भनौँ न बिजुलीको कस्टमा अलिकति सरकारको तर्फबाट हेर्न सकिन्छ कि यी नीतिगत अथवा कार्यक्रमगत समाधानतर्फ पनि जान सकिन्छ भन्ने लाग्छ।
अब अलिकति मूल्यतिर कुरा गरौँ, जस्तो अन्तर्राष्ट्रिय बजारमा चाहिँ पेट्रोलियम पदार्थको कच्चा पदार्थको चाहिँ मूल्य घटिरहेछ तर नेपालमा चाहिँ बढाइयो भन्ने खालका टिप्पणीहरू यहाँहरूले सुन्नु भएकै छ। अब यसमा चाहिँ कारण दिनु पर्दाखेरि भोलि फेरि त्यस्तै खालको अप्ठ्यारो आयो भने हिजो हामीले अप्ठ्यारो पर्दाखेरि अथवा धेरै महँगो हुँदाखेरि कहीँ न कहीँ सहुलियत दिएका उदाहरणहरू पनि हाम्रा छन्। अब भोलि चाहिँ सहुलियत दिनुपर्ने पनि हुन सक्छ, त्यो दबाव चाहिँ झेल्नका लागि अहिले अलिकति खल्ती भरिराखौँ न भने हो कि अथवा के हो यसको पनि अवस्था
एलपी ग्यासकै कुरा गर्दाखेरि त झन्डै 1000 रुपियाँ सरकारले अनुदानित भनौँ न सरकारले घाटा बेहोरेरै दर निर्धारण गरेको अवस्था छ अहिले यति बेलाको दर चाहिँ। अब भोलिको दिनमा आउँदाखेरि नै अन्तर्राष्ट्रिय रूपमा घटेर आयो भने त्यो घाटा पनि घटेर जाला होइन, त्यसपछि भनौँ न उपभोक्ताको लागि पर्ने मूल्य पनि अलिक कम गरेर जान सकिएला। तर अहिले चाहिँ सरकारले यो ग्यासबाट कुनै पनि मुनाफा लिने अथवा कुनै कोही जम्मा गर्ने होइन कुनै फन्डमा राख्ने केही पनि गरेको छैन, यो चाहिँ प्रष्ट पारिदिनु होला। किनभने पेट्रोल डिजेलमा बरु अब ट्याक्सका कुरा 1% काट्ने कुरा होइन अब कुनै आयोजनालाई छुट्याउने कुरा छ, तर एलपी ग्यासको हकमा त्यो होइन। अहिले पनि घाटा सयरै भए पनि त्यो मूल्यलाई सकेसम्म तल कम राख्न चाहिँ पहल सरकारको तर्फबाट भइरहेको छ। अब भोलिको दिनमा अब यो चाहिँ भनौँ न उपलब्धता राम्रो भयो, मूल्य अन्तर्राष्ट्रिय रूपमा घटेर आयो, अनि त्यसपछि व्यवसायिक र घरायसी भन्दा हामी छुट्याएर गयौँ भने त्यतिखेर चाहिँ उपभोक्तालाई अलिकति अब एकदमै पिँधको वर्गको उपभोक्तालाई हेर्न सकिएला भन्ने लाग्छ।
हामी अन्तर्सम्वादमा छौं। केही समय यता बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव टार्न सरकारले नेपाल आयल निगम मार्फत विभिन्न प्रयास अघि बढ़ाएको छ। त्यसक्रममा हिजोदेखि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ग्यास बिक्रीको कार्य थालिएको छ। त्यो कार्य आज पनि जारी रहनेछ। मूलत शनिबार र आइतबार लक्षित गरी त्यो कार्य अघि बढ़ाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। पछिल्लो अवस्थाबारे हामी छलफल गरिरहेका छौं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्र प्रसाद सुवेदी हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ। अब प्रवक्ताज्यू अलिकति विषय फेरौं, जस्तो जस्तो हामी यो निराशाका बीचमा केही आशावादी समाचारहरू पनि छन्। हामीसँग पछिल्लो समयमा सरकारले सञ्चालन गरेका केही उत्पादनमूलक उद्योगहरूको अवस्था सकारात्मक देखिएको छ, खास गरी 5 उद्योगहरूका सन्दर्भमा प्रधानमन्त्रीले नै पनि यो यसको राम्रो अवस्था रहेको भनेर भन्नुभयो। नेपाल औषधि लिमिटेडको कुरा, हेटौँडा कपडाको कुरा, नेपाल वायुसेवा निगमको, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानाको, होइन? अब यो यसले चाहिँ यो आशाको समाचारलाई दीर्घकालीन बनाउने सन्दर्भमा अथवा अहिलेसम्म यो आशाको समाचार भइराख्दा पनि सरकारका प्रयासहरू यसमा के छन्?
अब यसमा कसरी हेर्न सकिन्छ भने सरकारको नेतृत्व गरेको व्यक्तित्वले सम्माननीय प्रधानमन्त्रीज्यू आफैले चासो राख्दाखेरि फरक पर्दो रहेछ भन्ने एउटा उदाहरण हो। यो 5 उद्योगको यहाँ नाम लिनुभयो, उहाँहरूले कुनै चिज ल यो राम्रो छ भनिदा मात्रै पनि बजारमा थोरै फरक पर्ने होइन, अथवा यसरी जाउँ यसलाई चाहिँ अगाडि बढाउन सकिन्छ, पुनर्सञ्चालन गर्न सकिन्छ भन्ने बित्तिकै पनि सकारात्मक प्रभाव पर्ने रहेछ भन्ने रूपमा मैले लिन्छु। अब हाम्रै मन्त्रालय अन्तर्गतको कुरा गर्दाखेरि पनि हेटौँडा कपडा, यहाँहरूले पनि सुन्नुभयो होला, हेटौँडा कपडा उद्योगको पुनर्सञ्चालनको तयारी भइरहेको अवस्था छ र त्यसका कपडा बनाउने लुमहरू चलेको मिडियामा आइरहेको छ, अहिले समाचार पनि हामी देख्न सक्छौँ, लुम चल्ने, कपडा उत्पादन हुने, त्यो दृश्यले पनि हामी नेपालीहरूलाई अलिकति उत्साहित बनाएको अवस्था हो। अब यो यसलाई कसरी हेरौँ भने अब यो यसको दिगो सञ्चालनको विषय कस्तो होला होइन, अथवा सरकारले दिगो रूपमा सञ्चालन गरेर बजारमा एउटा कम्पिटेटिभ प्रतिस्पर्धात्मक अवस्थामा ल्याउनको लागि के गर्नु पर्ला, त कति समय लाग्ला, कति लागत लाग्ला भन्ने हिसाबले पनि विश्लेषण गरेर अगाडि बढ्नु चाहिँ पर्छ। तर म र मन्त्रालय चाहिँ आशावादी रहेको छु यो दिशामा चाहिँ।
अब हेटौँडा कपडाकै कुरा गरौँ न, यसको लागि जुन चाहिने कपासको व्यवस्थापनको विषय छ नि, यो पनि चुनौतीपूर्ण छ। यसअघि अब कपास विकास कार्यालयको प्रधान कार्यालय भनौँ न, त्यसको चाहिँ बाँकेको खजुरामा त्यसरी उत्पादन चाहिँ ती लगायतका क्षेत्रमा बर्दिया, दाङ लगायतका क्षेत्र जुन उसकै स्वामित्वमा रहेका जग्गाहरू पनि थिए, ती जग्गाहरूको आज अतिक्रमणको अवस्था छ, त्यसको व्यवस्थापन भइरहेको छैन, किसानले कपास खेती गरिरहेका छैनन्, यतातिर चाहिँ सरकारको ध्यान जान्छ, अब कसरी जान्छ?
यसरी हामी तयारी गरिरहँदाखेरि सबै पक्षलाई हामीले छलफलमा ल्याइ नै सकेको अवस्था हो। बुटोल धागो कारखानालाई सञ्चालन गर्नुपर्ने कुनै न कुनै मोडेलमा, सँगसँगै त्यो धागोको लागि चाहिने कच्चा पदार्थ कपास नै भएको हुनाले कपास विकास कम्पनी जुन कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत सञ्चालित छ त्यसलाई पुनर्सञ्चालन गर्नुपर्ने, त्यहाँ विवाद छ, अव्यवस्थित बसोबास छ भने त्यो पनि व्यवस्थापन गरौँ। त्यसरी अब यो भनौँ न हाम्रो राष्ट्रलाई जोगाइराख्ने उद्योगहरूलाई नै हस्तक्षेप गर्दै अथवा हराउँदै मेटाउँदै लैजाने विषयलाई त हामीले अरू विषय अरू किसिमले चाहिँ भनौँ न कानुनी कार्यान्वयन गरेर पनि त्यसलाई समाधान गर्न सक्छौँ। अब जुनसुकै औद्योगिक क्षेत्र, अब भनौँ विशेष आर्थिक क्षेत्र भनौँ अथवा सरकारी जग्गाहरूमा हस्तक्षेप गर्ने अथवा भनौँ न त्यसलाई इन्क्रोचमेन्ट गर्ने जहाँ जहाँ देखिएको छ यो चाहिँ सबै तहको सरकारले मिलेर हटाउनु जरुरी छ। त्यसैले अब मैले के पनि जोड्न चाहेँ भने यहाँले उठाउनु भएको ठिकै हो, हेटौँडा कपडा उद्योग यदि सुसञ्चालन हुने हो भने धागो पनि नेपालमा बन्दा राम्रो हुन्छ, धागोको कच्चा पदार्थ पनि सुचारु हुँदा राम्रो हुन्छ भन्ने त्यही रूपमा नै हामीले अगाडि बढाउन खोजेका छौँ। बुटोल धागो कारखानाको पनि एउटा विस्तृत अध्ययन भइरहेको छ, त्यसको रिपोर्ट आउला र सरकारले निर्णय लिएला। त्यसै गरी कपास विकास कम्पनीलाई पनि अब अहिले एकदमै पुरै त्यो हटिसकेको त होइन, कपास खेती त भइरहेछ तर त्यसको चाहिँ मात्रा त्यसको एरिया बढाउँदै लैजाने, अन्य सम्भाव्य ठाउँहरूमा पनि कपास खेती गर्ने गरी अगाडि बढ्न सकिन्छ भन्ने रूपमा नै सरकारले लिएको हो।
अब जुन विद्यमान हाम्रा चाहिँ औद्योगिक क्षेत्रहरू छन् ती औद्योगिक क्षेत्रहरूमा चाहिँ उत्पादनका कामहरू भन्दा पनि अरू कामहरू भइरहेको छ भन्ने आवाज यहाँले सुन्नु भएको छ?
हजुर, कतिपय स्थानमा ती समस्या छन्, नभएका होइनन्। अब लामो समयसम्मको समस्याहरू थुप्रिँदै गएको अवस्था भएको हुनाले अब समाधान त गर्नुपर्छ। जो नेतृत्वमा छ, सरकारमा छ, जिम्मेवारीमा छ, उहाँहरूले त यसलाई चाहिँ अलिकति समयमित हिसाबले हेरेर समाधान खोज्दै अगाडि बढ्ने पनि हो र सहयोग लिने पनि हो, त्यहाँको समुदायको, त्यहाँको बस्तीको होइन, अब भावी रूपमा त्यहाँ रोजगारी पाउने व्यक्तिको पनि विश्वास जितेर उद्योगहरू सञ्चालन हुनुपर्छ र खासरी उद्योग पनि उत्पादनमूलक उद्योग प्रडक्ट पनि निस्कस, त्यहाँ रोजगारी पनि होस् अनि इकोनोमीमा पनि सपोर्ट गरोस्, त्यो खालको उद्योगलाई चाहिँ प्राथमिकता दिएर अगाडि बढ्नको लागि अहिले विभिन्न तयारीहरू त्यो लाइनमा भइरहेका छन्।
यद्यपि अब अहिले जुन यहाँहरूले प्रयास गरिरहनु भएको छ त्यो प्रयासलाई अथवा वर्तमान सरकारले गरिरहेको प्रयासलाई लिएर आशावादी सबै क्षेत्र आशावादी छ, निजी क्षेत्र पनि आशावादी छ, निजी क्षेत्रका तर्फबाट पनि प्रधानमन्त्रीसँग त्यसै गरी विषयगत मन्त्रीहरूसँग त्यो विषयमा छलफल भइरहेको छ, त्यसबारे यहाँ जानकार नै हुनुहुन्छ। यद्यपि अहिले पनि चाहिँ सरकार चाहिँ उद्योग मैत्री हुन सकेन, उद्योगी मैत्री हुन सकेन, नीति नियम कानूनहरू त्यो अनुरूप आउन सकेनन् भनेर उद्योगीहरूले निजी क्षेत्रले गुनासो गरेको गरेछ।
हजुर, यसमा के छ भने मैले भने नि समस्याहरू एउटा स्थानमा एउटा क्षेत्रमा एउटा विषयमा एउटा उद्योगमा छैन, सबैतिर छ। त्यस कारणले त्यो गुनासोको पनि किसिम फरक फरक हुने भयो। तथापि अहिले सरकारले बजेट मार्फत नीति कार्यक्रम मार्फत केही समाधानहरू खोजेकै छ, यसको प्रशंसा पनि गर्नुभएको छ निजी क्षेत्रबाट। र हामीले के भन्छौँ भने निजी क्षेत्रका अगुवा छात्र संगठनहरू र अब चाहिँ हाम्रा नीति नियम कार्यान्वयन गर्ने निकायहरू मन्त्रालयहरू सबै एक खालको संवादमा रहनु पर्यो, कन्टिन्युसली संवादमा रहनु पर्यो, एकले अर्कोलाई विश्वास बढाउने गरी व्यवहार पनि गर्नु पर्यो। र कसैले राम्रो व्यवसाय उद्योग चलाएको छ भने सम्मानको वातावरण पनि चाहियो। त्यही हिसाबले रणनीतिहरू भन्दाखेरि कार्यक्रम भन्दाखेरि यो यी विषयलाई मध्यनजर राखेर अगाडि बढ्न मन्त्रालय पनि अग्रसर छ र यी समाधानहरू हुँदै जान्छन्। अब भनौँ न विगतमा निजीकरण भयो, केही कमजोरीहरू पनि भयो होला, अब फेरि पुनरुत्थानका विषयहरू पनि त उठेका छन् नि। त्यसैले आशा अथवा सम्भावनालाई टेकेर अगाडि बढ्ने हो, समस्यामै हामी अल्मलिरह्यौँ भने सम्भावनाको ढोका फेरि खुल्दैन। त्यस कारणले म के आग्रह गर्न चाहन्छु भने समाधान गर्दै अगाडि बढौँ। एकै पटक त सबै उद्योग नचल्न पनि सक्छ, यो वर्ष लमानो पाँचवटा राम्रोसँग सुसञ्चालनमा गयो भने अरू उद्योग सञ्चालनको लागि पनि एउटा वातावरण बन्दै जान्छ।
भनेको चाहिँ अब अहिले सरकारले चाहिँ दुईवटा बाटो लियो, एउटा चाहिँ सरकारले आफै पनि चाहिँ उत्पादनमूलक उद्योगहरू चलाउने, अर्को निजी क्षेत्रलाई अनुकूल वातावरण सिर्जना गरिदिने, यो अब यो दुईटा बाटोबाट अगाडि बढ्छ सरकार।
यी दुईटा बाटो यहाँले उठाउनु भएको ठिकै हो। अर्को तेस्रो के हुन्छ भने सरकार र निजी क्षेत्रको सहकार्यको मोडेल, पिपिपी मोडेल पनि भन्छौँ, त्यो मोडेलमा पनि हामी जान सक्छौँ। कतिपय स्थानमा प्र्याक्टिस पनि सुरु भएको छ, यसको अभ्यास पनि सुरु भएको छ, विशेष आर्थिक क्षेत्रहरूमा यसको अभ्यास सुरु भएको छ। त्यसलाई अलि व्यवस्थित गरेर त्यहाँ पनि समस्या आउन नदिने गरी अगाडि बढ्न चाहन्छौ हामीहरू।
हजुर, अब अहिले यो कुराहरू गरिरहँदाखेरि कतिपय बाटोबाट पाटोबाट संघीयताले सहजीकरण गरेको भए पनि समन्वयमा चाहिँ संघीयता एकदमै अप्ठ्यारो भएको भनेर सबै क्षेत्रले गुनासो गरिरहेका छन्। किनभने एउटा काम एउटा तहबाट हुनुपर्नेमा तीनटा तहमा जानुपर्ने भयो, समयको खर्च त्यसै गरी बजेटको खर्च, यो कानूनी प्रक्रियाहरूमा चाहिँ जटिलताका कारणले समस्या भयो भनिएको छ। यो यस्तो खालको समस्याहरू सुल्झाउन सरकारले अथवा चाहिँ संविधानले कानूनले निकायहरूको पनि व्यवस्था गरेको छ। यद्यपि ती निकायहरू ती त्यस्ता चाहिँ कार्य सञ्चालन गर्न तोकिएका चाहिँ अड्डाहरूले राम्रोसँग काम गर्न सकेनन् भनेर पनि भनिएको छ। यसमा सरकारको कतिको ध्यान गएको छ? अब नतिजा त निकाल्नु पर्ने हो यो झन्झटहरू हटाएर, होइन?
अवश्य पनि हो, संयन्त्रहरू पनि छन्। विभिन्न समयमा प्रदेश सरकार र संघीय सरकारको बीचमा अन्तर सम्बन्धित मिटिङहरू बैठकहरू विषयगत समितिका बैठकहरू पनि भएकै छन्। तर यो अझै बाक्लो भएर एकले अर्कोलाई विश्वास पनि गर्ने विश्वासमा लिने विषयवस्तुमा चाहिँ प्रष्टता ल्याउँदै अगाडि बढ्नुपर्ने जरुरी छ। हामी संहिताको अभ्यासमा धेरै लामो समय बिताइसकेका पनि छैनौँ। यो अभ्यास त भएर भनौँ न अब यो कानुन एकले अर्कोलाई बाज्ने भन्दा एकले अर्कोसँग मिल्ने गरी जाने, खास गरी माथिल्लो तहको कानुनसँग तल्लो तहको कानुन मिल्नुपर्ने भनेको छ संविधानले। कतै ती विषयहरू कोही मिलेको छैन कि, अथवा सूचना व्यवस्थापनमा तथ्याङ्क व्यवस्थापनमा समस्याहरू छन् कि, यी कुरालाई चाहिँ मसिनोसँग हेर्दा अगाडि बढ्नुपर्ने अवस्था छ। यो उत्पादनको लागि असहयोगी हुने गरी हामी संहिताको अभ्यास चाहिँ गर्नु हुँदैन।
अब अन्तिम जिज्ञासा, उद्योगहरूको पछिल्लो अवस्था तथ्याङ्कले के भन्छ? हाम्रा उद्योगहरू बढेका छन् या बन्द हुने क्रम बढेको छ? हामीले आगामी बाटो आगामी दिनका बारेमा चर्चा गर्दै गर्दा आजको अवस्था अलिकति भनिदिनुहोस् न।
उद्योगहरूको चाहिँ प्रवृत्ति अलिकति फरक परेको छ। अब अवश्य पनि ठूला उद्योगहरू हाम्रोमा बन्न सकेका छैनन्। अब पुनरुत्थान गऱ्यौँ, अब फेरि खोल्दै गयौँ भने बढ्छ पनि होला। तर अहिलेको सर्व ट्रेन्ड हेर्दाखेरि सूचना प्रविधिसँग सम्बन्धित उद्योगहरूको प्रधानता छ, समयको माग अनुसार पनि त्यसो भयो होला। तर उत्पादनमूलक र ठूला उद्योगहरू बढाएर जानुपर्ने चुनौती चाहिँ हाम्रोमा छ।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
धेरै धन्यवाद छ। अब यो मैले अघि पनि भने नेपालको विभिन्न स्थानमा विभिन्न जिल्लामा पनि समन्वय गरेर चाहिँ अति अभावमा रहेका उपभोक्तालाई ग्यास उपलब्ध गराउने पहल सरकारले गरिरहेछ।
आफ्नो
उपत्यकामा 7 स्थानबाट आज पनि वितरण भइरहेछ। मैले अघि उल्लेख गरे जस्तै परिचय पत्र सहित उहाँ पुग्नु भयो भने अप्ठ्यारोमा परेका उपभोक्ताले ग्यास प्राप्त गर्नुहुनेछ। हामी सामान्य गराउने सामान्यकरण गर्दै जाने समस्या समाधान गर्ने मार्गमै छौ। धन्यवाद छ तपाईँलाई।
हजुर, उहाँ हुनुहुन्थ्यो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्र प्रसाद सुवेदी। प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।